ले अमेरिकाको न्याय प्रणाली भत्किएको बताएका छन्। इराकको राजधानी बगदादमा सुरक्षा फौज र शक्तिशाली सिया धर्मगुरु मुक्तदा अल सदर प्रति वफादार रहेका प्रदर्शनकारीहरू बीच भएको झडपमा कम्तीमा 5 जनाको ज्यान गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन लाग्ने खर्चलाई घटाउने बताएका छन् र दक्षिण सुडानका एक वरिष्ठ सैन्य अधिकारीले राष्ट्रपति साल्वा किरका कदमहरूको कडा आलोचना गर्दै पदबाट राजीनामा दिएका छन्।
हवस् त यसका साथै बीबीसी नेपाली सेवाको बिहानी पख यहीँ सकिन्छ। भरे बेलुका 9:15 साँझ पख लिएर हामी फेरि उपस्थित हुने नै छौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
जनताको चासो हाम्रो सरोकार, सिधा प्रश्नको सिधा उत्तर, कार्यक्रम तो बहस हरेक दिन बिहान 7:30 बजेदेखि 8 बजेसम्म मात्र सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 MHz म कार्यक्रम प्रस्तुता नवराज थानुको साथ सुन्न नछुटाउनु होला।
DFM टाइम चेक, इट्स 7:30 AM।
तो बहसको साथमा वातावरण मैत्री सफा र स्वच्छ नगर कैलाली ई रिक्सा व्यवसाय संघ धनगढी।
नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 MHz अत्यन्तै चर्चित बहसमूलक कार्यक्रम तातो बहसको पर्खाइमा बस्नुभएका यहाँहरू सम्पूर्ण सुदूरपश्चिमवासीहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम प्रस्तुता म नवराज धानुक। हामी हप्ताको 7 दिन चर्चा परिचर्चा गर्छौँ, बहस गर्छौँ, छलफल गर्छौँ। कार्यक्रममा समसामयिक विषयमा तातो बहस गर्छौँ, समसामयिक आर्थिक सामाजिक राजनीतिक विषयवस्तुमाथि र सांस्कृतिक विषयवस्तुमाथि पनि हामी चर्चा गर्छौँ। र आज फागुन 1 गते अर्थात् जनयुद्ध दिवस रहेको छ र नेकपा माओवादी त्यतिखेरको जनयुद्ध गर्दा आज विभिन्न टुक्रा टुक्रा देखिएको छ। यस्तो अवस्था भइरहँदा विप्लव माओवादीको आजबाट काठमाडौँमा महाधिवेशनको रौनक त छाएको छ र यही विषयमा हामी चर्चा गर्दैछौँ। एट फर्स्टमा हामी यतिखेर प्रत्यक्ष कुराकानी गर्दैछौँ। आज राजनीति विषयवस्तुमाथि जनयुद्ध मनाइरहँदा, जनयुद्ध दिवस मनाइरहँदा नेकपा माओवादी विप्लव के गर्दैछ त अहिलेको अवस्थामा, यो विषयमा चर्चा गर्दैछौँ। यतिखेर हाम्रो बिचमा हुनुहुन्छ सुदूरपश्चिम अर्थात् प्रदेश नम्बर 7 का इन्चार्ज, यतिखेर हाम्रो बिचमा हुनुहुन्छ शरद सिंह भण्डारी, पूर्व सभासद पनि हुनुहुन्छ। उहाँलाई म वेलकम गर्न चाहन्छु। भण्डारीजी, यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा।
हेलो, धन्यवाद।
सन्चै हुनुहुन्छ होइन?
हजुर, ठिक छ हजुर।
अहिलेको अवस्थामा आज फागुन एक गते भन्ने बित्तिकै तपाईँहरूले 2052 साल फागुन 1 गतेलाई यसरी स्मरण गरिरहनु भएको छ होला कि जनयुद्धको घोषणासँगै तपाईँहरू जङ्गल पसेको दिनको रूपमा लिइन्छ। आज कसरी सम्झिरहनु भएको छ शरदजी यस फागुन 1 गतेलाई?
वास्तवमा हामीले यो देशमा वर्ग सङ्घर्षको सुरुवात गरेको दिन हो। नयाँ ढङ्गले महान जनयुद्धको नामबाट जनयुद्धको सुरुवात गरेको दिन हाम्रो फाल्गुन 1 गते हो, 2052 सालको। यद्यपि नेपालमा पञ्चायती व्यवस्था राणा शासन पूर्व पनि विभिन्न प्रकारका आफ्नो आफ्नो चरित्रका आफ्नो आफ्नो प्रवृत्तिका वर्ग सङ्घर्षका हामीले घटना भएको पाउँछौँ। यद्यपि यो देशको परिवर्तनका लागि हाम्रो परिवर्तनकारी भूमिका निर्वाह गर्ने महान जनयुद्धको सुरुवात भएको दिनलाई हामीले हाम्रो पार्टीको इतिहासमा गौरवपूर्ण दिन भनेर सम्झिने गर्छौँ।
जस्तै फागुन 1 गते सम्झिरहँदा भनौँ न 15,000 देखि लिएर 17,000 करिब जनताले चाहिँ 10 वर्ष जनयुद्धमा तपाईँहरूले नाम दिएको सशस्त्र द्वन्द्वका क्रममा चाहिँ ज्यान गुमाए धेरै नेपालीका छोराछोरीहरूले भनौँ या अहिले पनि धेरै पीडित छन्, कैयौँ अपाङ्ग छन्, कैयौँका हात केटाहरू भनौँ न अपाङ्ग भएर बसेका छन्, अङ्गभङ्ग छन्, र तिनका घर परिवारहरू अहिले पनि खोजिरहेका छन् शान्ति कहाँ छ। तपाईँहरू फेरि बन्दुक उठाउने कुरा गर्दै हुनुहुन्छ, एकीकृत क्रान्तिको कुरा गर्दै हुनुहुन्छ, फेरि आज तपाईँ यो फागुन एक गतिलाई सम्झिरहँदा ती बलिदानी गरेका बलिदानी शहीदहरूप्रति तपाईँको जवाब के छ त शरदजी?
हाम्रो जवाब त्यो गौरवपूर्ण फाल्गुन एक गतेको दिनको संस्मरण गर्दै रहँदा ती दिनहरूलाई आज 22 वार्षिकोत्सव हामीले मनाइरहेका छौँ र महान जनयुद्धको 22 वार्षिकोत्सव मनाउँदै गर्दा तमाम हजारौँ जनताको पसिना बगेको छ। यो 22 वर्षमा हजारौँ जनताहरूले यो बर्गर सङ्घर्षमा आफ्नो अङ्ग दान गरेका छन् र घाइते भएका छन् र हजार सयौँको सङ्ख्यामा हामीले बेपत्ता भएका ती कार्यकर्ता र जनताहरूलाई बर्गर सङ्घर्षको क्रममा देखेका छौँ, सम्झिरहेका छौँ र हजारौँकै सङ्ख्यामा ती आफ्नो ज्यान आहुति दिन गर्ने ज्यान आहुति दिने ती जनताहरू छन् र ती वीर शहीदहरूले नेता कार्यकर्ता र जनताहरू वीर शहीदहरूले बगाएको रगतको सपना साकार पार्नलाई हामीले अवश्य पनि बन्दुक उठाउने होइन, अब त यो देशमा बम पड्काउनु पर्छ र अझ त्योभन्दा पनि बढी यहाँको दलाल शासकहरूको विरुद्धमा हामीले भीषण युद्ध गरेर अब यो जनताको मुक्ति दिनुपर्छ र जनतालाई समृद्धि दिनुपर्छ भन्ने धारणा राख्छौँ र साथै अब यस वर्ग सङ्घर्षलाई उत्कर्षमा पुर्याउनका लागि हामीले खेल्ने भूमिका अझ विगतको भन्दा पनि उच्च प्रकारको रहने कुरामा हामीले विश्वास लिएका छौँ र त्यो तयारीका लागि पार्टी महाधिवेशनमा गइरहेको छ।
अहिले एकैछिनपछि हामी महाधिवेशनको चर्चा गरौँला शरदजी। अहिले तपाईँले जुन कुरा भन्नुभयो, फेरि त्योभन्दा भनौँ न ठुलो क्रान्तिको आवश्यकता छ भनिरहँदा धेरै यतिखेर सुदूरपश्चिमका जनताले सुन्दै हुनुहुन्छ, तपाईँ नवरा धानुको साथमा हुनुहुन्छ, दिनेश एफएमको तातो बहस अत्यन्तै चर्चितमूलक कार्यक्रम बिहानको कार्यक्रम छ यो, र शरदजी अहिले तपाईँ प्रश्न बताउनुहोस्, अब अहिले जुन तपाईँहरूले हिजोको दिनमा जनयुद्ध भनिरहँदा प्रचण्ड पदको जुन तपाईँहरूले नारा दिनुभएको थियो, त्यो प्रचण्ड पद अन्ततः गएर दुई पटक प्रधानमन्त्री बन्नुभएको छ, उहाँ अहिले पनि यो देशको चाहिँ सत्तासीन एउटा नेता हुनुहुन्छ, उहाँ चाहिँ पदमा बसिरहनु भएको छ, तपाईँ माओवादीहरू चार टुक्रा बन्नुभएको छ, बाबुराम भट्टराई नयाँ शक्तिको क्रान्तिको कुरा गर्दै हुनुहुन्छ, देशलाई आर्थिक समृद्धिको कुरा गर्दै हुनुहुन्छ, 10 वर्ष जनयुद्धलाई यदि फर्केर हेर्ने हो भने हामी त 20 वर्ष या 30 वर्ष पछाडि फर्केका रहेछौँ भन्ने विश्लेषणहरू बेला बखतमा आम जनताले गर्छन् शरदजी, यहाँले के भन्नुहुन्छ यो विषयमा?
वास्तवमा हामी पछाडि फर्केका छैनौँ, हामी अगाडि बढ्न चाहन्छौँ। लट्ठी भाला र खुकुरीले सुरुवात गरेको वर्ग सङ्घर्षको त्यो फाल्गुन एक गतिको दिनलाई हामीले लडाइँको क्रममा सङ्घर्ष गर्दै जाँदा AK-47 हतियार प्रयोग गरेर जसरी वर्ग सङ्घर्षका 10 वर्ष र त्यसपछिको यो परिवर्तन ल्याएका थियौँ, अबको सुरुवात भनेको AK-47 सुरु हुन्छ र अब यो देशका दलाल शासकहरूलाई आणविक भट्टीमा लिएर राख र खरानी बनाएर मात्रै यो देशमा परिवर्तन गर्न सक्ने हामीले सम्भव देखेका छौँ। वास्तवमा यो देशका समृद्धिका बाधक नै यी दलाल शासकहरू हुन् र यिनीहरूलाई यो देशबाट नलखेटेसम्म यो देशका जनताको मुक्ति पनि सम्भव छैन र समृद्धि पनि सम्भव छैन।
जस्तै शरदजी यहाँले भन्नुभयो AK-47 हामी उठाउनु पर्छ या यी दलालहरूलाई चाहिँ भनिरहँदा कहीँ कतै त्यो पन्जामा आफू पनि परिने या हामीले लिएको नेतृत्व या हामीले गरेको आन्दोलन या हामीले लिएको एजेन्डा जनतामुखी हुने हो कि पार्टीका केही नेतामुखी हुने हो भन्ने पनि त जनताले प्रश्न गर्न सक्छन् नि त।
हामी त टेस्टेड मान्छेहरू हौ, परीक्षण भइसकेका मान्छे हौ र यो दलाल संसदीय व्यवस्थामा एक चरण गएर पनि शान्ति प्रक्रियाको क्रममा हामी त्यो गएर पनि अड्किसकेका मान्छेहरू हौ, त्यसरी जनतालाई घात गर्दैनौँ र जनतालाई जनताको विरुद्धमा जाने छैनौँ भनेर प्रतिबद्ध मान्छेहरूको जमात नै यो नेपाल कम्युनिस्ट पार्टी माओवादी हो।
तर हिजोको दिनमा विप्लव माओवादीका विप्लवले नै भनौँ न तपाईँकै नेतोचन्द विप्लवले शान्ति सम्झौता हुँदा त्यही 12 बुँदे सम्झौताको पालना गर्दै संसदीय व्यवस्थाको पक्षमा लाग्नुभयो, अन्ततः गएर केही बार्गेनिङमा कुरा मिलेन, यसर्थ चाहिँ तपाईँहरू बाहिर निक्लिनुभयो या भनौँ मयन वैद्यसँग जानुभयो, त्यसपछि पार्टी फुटेर अलग्गै अहिले क्रान्तिको कुरा गर्दै हुनुहुन्छ, तर तपाईँहरूको एजेन्डा या तपाईँहरूले लिएको नीति कार्यक्रमप्रति जनता सकारात्मक होला नि त भण्डारीजी?
हाम्रो बार्गेनिङ हाम्रो नेतृत्वको बार्गेनिङ भनेको पद पैसा र प्रतिष्ठाको लागि होइन, जनताको मुक्ति र यो देशको समृद्धिका लागि बार्गेनिङ थियो। त्यो मुक्ति र समृद्धि दिन सक्ने नेतृत्व हाम्रो प्रचण्ड बाबुरामहरूलाई देखिसकेपछि हामी त्यो बाटोमा अगाडि नबढेका हौँ।
भण्डारीजी अहिले तपाईँहरूको महाधिवेशनको रौनक त छाएको छ, यतिखेर काठमाडौँमा आज कार्यक्रम छ, विधिवत रूपमा आज उद्घाटन हुँदैछ हो? यतिखेर काठमाडौँको अवस्था कस्तो छ हामीलाई बताउन, त्यहाँको रौनकता, त्यहाँको रङ्गी चङ्गी माहौल, भनौँ न दुलै जस्तै सिङ्गारिएको अवस्था हामीले फेसबुक स्ट्याटसहरूदेखि लिएर फेसबुकमा पोस्टहरू देखिरहेको थिएँ मैले, तपाईँहरूले पनि हाल्नु भएको छ, के छ भण्डारीजी अहिले काठमाडौँमा कतिको सङ्ख्यामा तपाईँहरू कार्यकर्ताहरू उतार्दै हुनुहुन्छ?
वास्तवमा हामी त धेरै खुसी छौँ र हजारौँको जनसङ्ख्याको सहभागितामा हामीले उद्घाटन कार्यक्रम काठमाडौँमा गर्दैछौँ र बन्द सत्र रोल्पाको थवाङमा गर्नेछौँ र आज बन्द सत्रको रौनक हेर्दै जाँदा त धेरै खुसी छौँ हामी पनि र सबैतिर गेटहरू बनेका छन्। थानकोटदेखि लिएर देशका सबै विभागहरूमा उद्घाटन कार्यक्रमका लागि हामी तयार भइरहेका छौँ, लगायतका शहरमा जताततै झन्डा ब्यानरहरू टाङ्गिएका छन् र सबै बसहरू काठमाडौँ भित्रै गइरहेका छन्। हिजोदेखि बसहरू पुग्ने क्रम सुरुवात भएको छ, सुदूरपश्चिमबाट मात्रै करिब करिब 25 बस काठमाडौँ आइपुगेका छन् कार्यकर्ता र जनता यो महाधिवेशन उद्घाटनको क्रममा र यसै गरी देशभरिबाट हजारौँको सङ्ख्यामा आज काठमाडौँमा सहभागी हुने कुरा छ। हामी सुदूरपश्चिमबाट मात्रै हेर्दा पनि यति धेरै सङ्ख्यामा छौँ भने यो देशको सबैभन्दा टाढाको दार्चुला जिल्लाबाट 2 बस आएका छन् र कैलालीबाट 10-12 बस आएका छन् र यसै गरी कञ्चनपुर लगायतका जिल्लाहरूबाट क्षेत्रबाट आएका छन् बसहरू, यसै गरी पूर्वतिरबाट पनि यो प्रकारको जनपरिचालन भव्य रूपमा भइरहेको देख्दा हजारौँको सङ्ख्यामा काठमाडौँमा उपस्थिति हुने हामीले महसुस गरेका छौँ र त्यो अनुसारको काठमाडौँमा पनि खुल्ला मञ्चमा तयारी भव्य रूपमा अस्तिदेखि नै सुरुवात त्यहाँ व्यवस्थापक कमान्डरले गरिराख्नु भएको छ र प्रदर्शनका क्रममा कालीमाटीबाट एउटा पूर्वका ब्युरोहरू र पश्चिमका ब्युरोहरू कालीमाटीबाट सहभागी हुनेछन्, बालाजुबाट सहभागी हुनेछन्, लैनचौरबाट सहभागी हुनेछन्, यसै गरी लगनखेल यता कुलेश के अरे कुपन्डोलबाट सहभागी हुनेछन् र बानेश्वर साइडबाट बबरमल साइडबाट सहभागी हुनेछन् र खुल्ला मञ्चमा सबैतिरबाट आउनेछन् र खुल्ला मञ्चको तयारी पनि भव्य रूपमा भइरहेको छ र खुल्ला मञ्चको पूर्वतिर र पश्चिमतिर र उत्तरतिर स्क्रिन भिजुअल पनि अगाडि मञ्चको देखाइनेछ र त्यहाँ दर्शकहरूलाई सहज रूपमा सबैतिरबाट र नजिकबाट देख्न सकिने वातावरण बनाइरहेका छौँ र साउन्ड सिस्टम सबै
राम्रो व्यवस्थित गर्नु भएको छ। भण्डारीजी शरदजी, जुन किसिमले तपाईँहरूले कार्यक्रम गर्दै हुनुहुन्छ अत्यन्त महत्त्वपूर्ण, भनौँ न फागुन 1 जनयुद्ध दिवसको अवसरमा यत्रो महत्त्वपूर्ण पार्टीको महाधिवेशन गर्दै हुनुहुन्छ, के छ प्रधानमन्त्री, सम्माननीय प्रधानमन्त्री या अन्य शीर्षस्थ नेताहरू तपाईँहरूको पार्टीको महाधिवेशनमा आउने सम्भावना या निमन्त्रणाहरू केही भएको छ, केही जानकारी आएको छ यहाँलाई?
हामीले त्यस्तो अहिले नै जानकारी पाएका
छैनौँ, भनेपछि अहिले सम्भावना छैन
त्यस्तो आउने या सहभागी हुने या नहुने जानकारी भएको छैन।
भण्डारीजी, अहिले यो जुन तपाईँहरूको महाधिवेशन भइरहेको छ यसको मुख्य र मूल एजेन्डा के, यस वर्ष जुन तपाईँहरूले यो महाधिवेशन गर्दै हुनुहुन्छ विप्लव नेतृत्वको सर्वसम्मतले तपाईँहरू अगाडि बढ्नुहुन्छ या फेरि तपाईँहरू चुनावी प्रक्रिया कम्युनिस्टहरूको त हेर्ने हो भने अहिलेसम्म सर्वसम्मत नै देखिएको छ र मलाई लाग्छ जहाँसम्म हाम्रो विप्लवजी पनि जुन किसिमले हिजोको दिनमा प्रदेश नम्बर 7 भनौँ या सेती महाकालीको संयोजकको रूपमा काम गरिसक्नु भएको नाताले पनि यहाँका धेरै जनताले उहाँसँग परिचित पनि हुनुहुन्छ, अहिले हेर्ने हो भने के विप्लवको नेतृत्व सफल मान्नुहुन्छ या त्यसको विकल्प खोज्नुपर्ने अवस्था पनि आएको छ, पार्टीको महाधिवेशनले के गर्न सक्छ, के छ यस वर्षको एजेन्डा?
यसै महाधिवेशनमा हामीले महासचिवको विकल्प देखेका छैनौँ र खोज्नतिर लागेका पनि छैनौँ। नम्बर 1, यो महाधिवेशनको मूल एजेन्डा एकीकृत जनक्रान्तिको कार्यदिशालाई महाधिवेशनबाटै हामीले म्यान्डेटरी गरेर अर्थात् पारित गरेर यो देशमा एकीकृत जनक्रान्तिको कार्यदिशा लागू गरेर हामी अगाडि बढाउन चाहन्छौँ। र तेस्रो कुरा अब हामीले वास्तवमा यो देशलाई कसरी अगाडि बढाएर लैजान सकिन्छ भन्ने ठुलो र व्यापक बहसका लागि हामी एउटा राम्रो वातावरण बनाइरहेका छौँ र वातावरण सिर्जना गरिरहेका छौँ। काठमाडौँको यो भव्य जनपरिचालनले यो देशका पार्टी, राजनीतिक पार्टी जो हाम्रा समर्थक र शुभचिन्तक गर्छन् तिनलाई प्रेरणा मिल्नेछ र यो देशका दलाल जसलाई तर्साउनका लागि के आधार तयार गर्नेछ भन्ने हामीले ठानिरहेका छौँ। वास्तवमा यो देशका समृद्धि र मुक्तिका बाधक शासकहरू यो देशबाट निकाला गरिनुपर्छ, यो देशमा तिनीहरूलाई जेल हालिनुपर्छ, यो देशमा तिनीहरूलाई शासन गर्ने अवसर दिइनु हुँदैन। हामीले लिने कार्यदिशाले हामीले अगाडि बढाउने बाटोले समग्र क्रान्तिकारीहरूलाई पछ्याउने कुरामा हामीले विश्वास पनि दिएका छौँ र समग्र क्रान्तिकारीहरू एउटै बाटोमा अगाडि बढ्ने वातावरण बनाउने हामीले प्रयास गरिरहेका छौँ। र पहिलो कुरा त अब हामी यो देशको जनताको मुक्तिका लागि विभिन्न क्षेत्रगत रूपमा रहेका, भाषागत समुदायगत रूपमा रहेका, जातिगत रूपमा रहेका, राष्ट्रियताका रूपमा रहेका समुदायहरूको मुक्तिका लागि लागिरहेका छौँ र गरिबीको मुक्तिका लागि लागिरहेका छौँ र राजनीतिक मुक्ति पहिलो कुरा हो र त्यस सँगसँगै यो देशको समृद्धि पनि हो र समृद्धिका लागि अब हामीले नयाँ र वैज्ञानिक समाजवादी बाटोबाट अगाडि बढेर यो देशको समृद्धि सबैभन्दा शीघ्र रूपमा दिन सक्छौँ र इतिहासमै नमुना बनाएर अगाडि बढ्न सक्छौँ भनेर हामीले विश्वास दिएका छौँ।
वास्तवमै तपाईँले भने अनुसार भण्डारीजी, तपाईँले भन्दै हुनुहुन्छ समृद्धि समृद्धि
गर्ने कुरामा विश्वास लिन्छौँ।
भण्डारीजीले भने अनुसार समृद्धिको बाटोमा देश जानुपर्छ, तर संविधान कार्यान्वयन र यतिखेर संविधान हिजोका दिनमा तपाईँहरूले भनेको पनि जनताको हातबाट चाहिँ संविधान लेखिनुपर्छ भन्ने कुराहरू तपाईँहरूले उद्घोष गरिरहँदा त्यत्रो जन भनौँ न 10 वर्ष जनयुद्ध भयो, हजारौँका संख्या
त कार्यान्वयन गर्नै पर्दैन, यो संविधान त जलाएर फाल्नुपर्छ, कार्यान्वयन गर्नुपर्ने संविधान नै होइन यो।
तर गोरखपुर रेल चाहिँ छुटिसक्यो, तपाईँहरू चाहिँ यात्रु भनेर धेरै पछि परिसक्नु भयो भन्ने विश्लेषण पनि आउँछ, देश चुनावी माहौलमा दौडिसकेका छ,
त्यत्रो रेलमा हामी चढ्नै चाहँदैनौँ।
भनेपछि तपाईँहरू रेलको यात्रा होइन हवाईको यात्रा गर्न चाहनुहुन्छ अहिले?
नयाँ नयाँ अब रेल खोज्नु पर्यो, मेट्रो ट्रेन खोज्नु पर्छ, प्लेन खोजेपछि एयरबस नै खोज्नुपर्छ, पुरानो ट्विनेटरले काम गर्दैन।
तर देश त चुनावी माहौलमा जाँदैछ, अब ढिलो या चाँडो केही दिनमा चाहिँ सरकारले, प्रचण्ड नेतृत्वको सरकारले चुनावको मिति घोषणा गर्दैछ, तपाईँहरू सशस्त्र क्रान्तिको कुरा गर्दै हुनुहुन्छ, किन अब यो देशलाई
चुनाव त संसदीय राजनीतिक पार्टीहरूको भन्ने पार्टीहरूको भन्ने चुनाव त संविधानमा लेखेको चुनाव मात्रै हो, चुनाव गर्न यिनीहरू गइरहेका छैनन् जनताका लागि।
तर संविधान कार्यान्वयन बिना देश सफल हुन्छ कि असफल हुन्छ त भण्डारीजी यहाँलाई के लाग्छ अन्त्यमा?
संविधान कार्यान्वयन हामी त असफल गर्न लागेकै छौँ, तर यी संविधान निर्माताहरू नै असफल गर्न लागिरहेको हामीले देखिरहेका छौँ।
हाँ, थ्याङ्क यू सो मच, तपाईँहरूको यो महाधिवेशन सफल होस् हाम्रो शुभकामना, थ्याङ्क यू सो मच समय दिनुभयो।
धन्यवाद
तपाईँहरूलाई। थ्याङ्क यू सो मच। यतिखेर हामीसँग प्रत्यक्ष कुराकानीमा हुनुहुन्थ्यो विप्लव माओवादीका केन्द्रीय सदस्य एवं प्रदेश नम्बर 7 सेती महाकालीका संयोजक इन्चार्ज हुनुहुन्थ्यो यतिखेर हाम्रो बिचमा शरदसिंह भण्डारी, जो पूर्व सभासद पनि हुनुहुन्थ्यो, उहाँसँग कुराकानीसँग। यतिखेर म छोटो व्यापारिक विश्राममा जान्छु, व्यापारिक विश्रामपछि हामी अर्का नेतासँगको धारिलो र तातो बहसलाई पुनः जोड्नेछु।
विश्वस्तरीय टेक्नोलोजी अब नेपालमै पहिलो पटक अपनाएको छ सर्वोत्तम सिमेन्टले। डेनमार्कबाट आयातित युरोपियन VRM मशिन, जसले बार्छ सिमेन्टको हरेक कणमा 4500 ब्लेनसम्मको सर्वोत्तम क्वालिटी, र युरोपियन एक्सरे डिफ्र्याक्सन मशिनले यही सर्वोत्तम क्वालिटीलाई निरन्तर परीक्षण गरी दिन्छ सर्वोत्तम पकड शक्ति। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम भविष्य।
मेरो मनको कुरा सुनाउँछु म त सुनाउँछु, मिठो एउटा गीत बाटे सुनाउँछु मनको कुरा।
एनसेलले बनाउँछ यस भ्यालेन्टाइन सिजनलाई अझ विशेष, PRBT लभ सङ्ग्समा 50% छुटको साथ आजै 1717 डायल गरी लभ सङ्ग्सलाई 6 रुपियाँ 27 पैसामा खरिद गरी आफ्नो PRBT बनाउनुहोस् र मनको कुरा आफ्नो प्रियजनलाई सुनाउनुहोस्। यो योजना फागुन 11 गतेसम्म एनसेलका सम्पूर्ण ग्राहकहरूका लागि मान्य हुनेछ। एनसेल, सधैँ तपाईँसँगै।
प्रिया, यति बिहानै कता?
शुभश्रीमा।
ल, अहिले पनि कता?
त्यही शुभश्रीमा।
ल, अहिले पनि? फेरि कता?
शुभश्रीमै।
बिहान सोधिने शुभश्री, दिउँसो सोधिने शुभश्री, अनि बेलुकी सोधे पनि शुभश्री, होइन के छ त्यहाँ?
बिहान जिमको लागि, दिउँसो अफिसियल मिटिङ, अनि अहिले चाहिँ पार्टीको लागि गएको।
हजुर, विभिन्न प्रायोजनका लागि, जस्तै विवाह तथा पार्टीका लागि पार्टी प्यालेस, गोष्ठी तथा सभाका लागि सेमिनार हलहरू, मल्टिजिम, साउना, ब्याडमिन्टन कोर्ट, स्विमिङ पुल, फ्यामिली रेस्टुरेन्टका साथमा पर्याप्त पार्किङको सुविधा, बुकिङ सुरु भइरहेको जानकारी गराउँदछौ। शुभश्री प्यालेस प्राइभेट लिमिटेड, धनगढी 5 हसनपुर, 091-521-240।
हाम्रो अनिल दाजुले नयाँ मोबाइल किन्नु भएको छ, खै खै हेरौँ।
किन्न त किन्यो तर ब्याट्री नै टिक्दैन यार, फेरि बजारभरि खोजियो तर कहीँ पाएन।
कसले भन्यो ब्याट्री पाइँदैन? अमन मोबाइल सेन्टर छ नि, नयाँ मोबाइलको ब्याट्री पनि पाइने,
ग्यारेन्टी का साथ मोबाइल पनि बनाइने र ब्याट्री नमिल्ने मोबाइल को ब्याट्री पनि बनाइने ठाउँ
हो र
हो त सम्पर्क अमन मोबाइल सेन्टर बस पार्क निकास गल्ली 9845558860 रोजगारको सुवर्ण अवसर यस दिनेस एफएम 93.8 मेगाहर्जलाई विभिन्न भाषामा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्न सक्ने महिला र पुरुष गरी जम्मा 3 जनाको आवश्यकता परेको हुँदा इच्छुकले चाँडै सम्पर्क गर्नुहोला विस्तृत जानकारीका लागि दिनेस एफएम 93.8 मेगाहर्जको कार्यालय उत्तरबेहेणी धनगढी फोन नम्बर 091410211
आदरणीय श्रोता पुनः स्वागत छ यहाँहरू सम्पूर्णलाई यो छोटो व्यापारिक विश्रामपछि कार्यक्रम तातो बहस सुन्दै हुनुहुन्छ र तातो बहसका साथमा वातावरण मैत्री इलेक्ट्रोनिक रिक्सा कैलाली रहेको छ र यही विषयमा हामी चर्चा गर्दैछौँ तातो बहसमा र पछिल्लो समयको राजनीतिक घटनाक्रमको विषयमा सही र सठिक विश्लेषण आज गर्दैछौँ हामी कार्यक्रम तातो बहसमा र यतिखेर हाम्रो बिचमा हुनुहुन्छ नेपाली काङ्ग्रेसका एकजना केन्द्रीय सदस्य प्रदेश नम्बर 7 का एकजना प्रभावशाली नेता सांसद यतिखेर हाम्रो बिचमा हुनुहुन्छ प्यारेलाल राणा राणा हाम्रा समुदायका अत्यन्तै प्रभावशाली नेता हुनुहुन्छ उहाँलाई म वेलकम गर्न चाहन्छु प्यारेलाल राणाजी यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा हेलो
नमस्कार
सन्चै हुनुहुन्छ
ठिकै छु
अहिलेको अवस्थामा देश अत्यन्तै जटिल अवस्थामा छ देशको निकास के हुन सक्छ प्यारेलाल राणाजी यहाँले के देख्दै हुनुहुन्छ तपाईँ एउटा आफै पनि प्रभावशाली नेता सुदूरपश्चिमबाट राणा समुदायबाट प्रतिनिधित्व गर्नुहुन्छ के देख्नुहुन्छ तपाईँले देश फसिरहेको छ यसको निकास के हुन सक्छ प्यारेलाल राणाजी
अब के छ भने पहिलो संविधान सभाबाट संविधान बन्न सकेन त्यसकारण दोस्रो संविधान सभाबाट हतार हतारमा संविधान बनाउनु पर्यो र संविधानका केही बुँदाहरू केही धाराहरू चाहिँ व्यवहारमा उतार्न नसकिने त्यसलाई संशोधन गर्नुपर्ने अवस्था देखिएको छ र संशोधन गर्नुपर्छ अहिले जो पेस भएको सरकारबाट पेस भएछ त्यो चार बुँदा जो छ सीमाङ्कन राष्ट्रिय सभा सदस्यको निर्वाचन र भाषा नागरिकता यो चार बुँदा चार धारामा संशोधन प्रस्तुत भएको छ र त्यसबाहेक पनि अरू धेरै धाराहरूमा पनि संशोधन गर्नुपर्ने आवश्यकता छ संशोधन गरेर व्यवहारमा लागू गर्दै जानुपर्छ त्यसैबाट निकास हुन्छ अहिलेको जो अवस्था छ एकापट्टि आफूलाई राष्ट्रवादी देखाउने र अर्कोपल्ट अर्कोतिर चाहिँ संघीयता चाहिँ सामर्थ्यका आधारमा संघीयताको बहसमा नगई आफ्नो आफू खुसी संघीयता माग गर्ने दुईवटा धारा अहिले जो देखिएको छ त्यो होइन कि त्यसमा बहसमा गएर कस्तो किसिमको संघीयता चाहिन्छ भन्ने बहस गरेर त्यही अनुसार चाहिँ संशोधन संहिता सम्बन्धी सीमाङ्कन सम्बन्धी संशोधन गरेर अगाडि बढ्यो भने यो देशले निकास पाउँछ नत्र तपाईँको पहिल्यैदेखि पञ्चायत कालदेखि तपाईँको 1950 जब सन्धि बन्यो भारतसँगको त्यही बेलादेखि जो राष्ट्रिय तहको कुरा गर्दा गर्दा अहिले हामीसँग कुनै व्यापार गर्ने कुनै हाम्रो देशमा हामीले बनाउनै सकेनौँ हामी बाहिरका देशमा के बेच्ने त के बेच्ने अरू मुलुकबाट हामीले आयात गरिराखेका छौँ तर हाम्रो मुलुकबाट निर्यात गर्ने कुनै यस्तो वस्तु छैन त्यसमा हामी पछाडि पढेका छौँ त्यो राष्ट्रता हामीलाई चाहिन्न कि हामीले व्यापारिक हिसाबको राष्ट्रियता हामीलाई चाहियो हामीले कुन चिज बेचेर अनि कुन चिज हामीले ल्याउने अनि मात्रै देशले निकाल दीर्घकालीन योजना बनाएर अगाडि बढ्नुपर्छ तब मात्रै देशले निकास पाउँछ भन्ने
जस्तै प्यारेलाल राणाजी तपाईँले भन्नुभयो देशलाई निकास चाहिन्छ संविधान संशोधनको पक्षमा हामी छौँ भन्नुभयो तर केही दिन पहिले मात्रै रामजनम चौधरीले मैसँग कुरा गर्दा यस तातो बहसमा दिनेश एफएमको अत्यन्तै चर्चित बहसमूलक कार्यक्रम मसँग कुराकानी गर्दै उहाँले के भन्नुभयो भने संविधान संशोधन एउटा हाम्रो दस्तावेज हो त्यो एउटा पारित होला नहोला त्यो आफ्नो ठाउँमा छ तर संविधान संशोधन आठवटा प्रदेशका कुराहरू छन् कैलाली कञ्चनपुरका केही तराईका भूभाग अर्थात् थारू बाहुल्य क्षेत्र जबसम्म हामीलाई दिइन्न अर्थात् प्रदेश नम्बर पाँचमा लगिन्न तबसम्म देशले निकास पनि पाउँदैन र संघीयता कार्यान्वयनसँगै देश चुनावी माहौलमा जानै सक्दैन भनेर उहाँले ठोकुवा गर्नुभएको छ प्यारेलाल राणाजी यहाँले के भन्नुहुन्छ यो विषयमा
त्यो के हो भन्ने उनीहरूले पहिल्यै त्यो अध्याय नै नगरिकन बोलेका कुरा हो त्यस कारण उनीहरू पछि हट्न तयार छैनन् तर नेपाली काङ्ग्रेसले उठाइआएको सामर्थ्यसहितको संहिता त यो त्यही किसिमले सीमाङ्कन बनाउनु पर्यो भनेर नेपाली काङ्ग्रेस बारम्बार भन्दै आएको छ र म उनीहरूसँग बहसमा भाग लिन चाहन्छु कुन किसिमको संहिता उनीहरूले चाहि यानि कि बनायो भने देशले आर्थिक समृद्धि गर्छ यहाँका जनताले काम पाउनेछन् यहाँका जनताले यानि कि आफ्नो व्यावहारिक जीवन राम्रोसँग यानि कि जीवनयापन गर्न सक्नेछन् त्यस किसिमको संहिता हामीलाई चाहिएको छ त्यसको लागि म बहस गर्न तयार छु उनीहरूसँग र म अरू बुद्धिजीवीसँग पनि के भन्न चाहन्छु भने उहाँहरूले पनि संहिता सम्बन्धी अध्ययन गरेर एकदम तातो बहस एकदम राम्रो बहस एकदम आफ्नो यानि कि सार्वजनिक मञ्चबाट पनि दृष्टिकोण यस राखिदिनु पऱ्यो सुख सर्वन्त हो नेपाली जनताले सुख पाउन् नेपाली जनताको यानि कि जीवन राम्रोसँग बितोस् उनीहरूको छोराछोरी राम्रोसँग पढ्न लेख्न पाउन् राम्रो बिरामीहरूले राम्रो उपचार पाउन् आवत जावतको राम्रो सुविधा होस्
भनेपछि तपाईँ एउटा कुरा प्यारेलाल राणाजी तपाईँ अहिले
पाउनुपर्छ भनेर मेरो मान्यता हो
प्यारेलाल राणाजी तपाईँ यतिखेर नवरा धानुको साथमा हुनुहुन्छ दिनेश एफएमबाट सुदूरपश्चिमका विभिन्न कुना कन्द्रमा तपाईँलाई सुन्दैछन् तर यतिखेर थारू समुदायमा पनि सुन्दैछन् राणा समुदायको ठुलो आवाज छ राणा समुदायलाई आदिवासी थारू अर्थात् थारू अलग्गै राणाको आफ्नो अस्तित्व छ स्वामित्व छ आफ्नै अधिकार छ उहाँहरूको चाहिँ पहिचान आज गुमेको छ प्यारेलाल राणा एकजना थारू सांसद जसले चाहिँ हिजोका दिनमा तपाईँलाई चुनेर यहाँका जनताले समानुपातिकतर्फ प्यारेलाल राणालाई अगाडि बढाए आज प्यारेलाल राणा काठमाडौँ पुगेर त राणाको पक्षमा बोल्नु भएन आफ्नो तलब भत्ता वृद्धि गर्न मात्र लाग्नुभयो भनेर थारू समुदायका राणा समुदायका नेताहरू कार्यकर्ताहरू र जनताहरूले भनेका छन् यो कुरालाई यहाँले कसरी विश्लेषण गर्नुहुन्छ त
त्यो के छ भने हामी राणा थारूको पहिचानको पट्टि हामी लागिपरेका छौँ संविधानमा हामी लेखाउन सकेनौँ 2047 सालको संविधानमा पनि यो 59 जाति जो आदिवासी जनजाति छन् त्यसमा संविधानमा पनि लेखेको थिएन तर जब नेपाली काङ्ग्रेसको पालामा 2057 सालमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान कानुन बन्यो र त्यसमा 59 जाति त्यसमा समावेश भयो त्यसमा पनि हाम्रो राणा थारू समाजले निवेदन हालेको थियो तर थारू कल्याणकारीले हामीलाई स्वीकृति नदिँदा हाम्रो राणा थारूको पहिचान गुम्यौँ र अहिले पनि विभिन्न कानुन बनिराखेका छन् जस्तै थारू आयोगको कानुन बनिराखेको छ आदिवासी जनजाति आयोगको कानुन बनिराखेको छ त्यसमा हामीले एकदम जोरदारका साथ हामी आवाज उठाइराखेका छौँ त्यो आयोगमा परिभाषा दिए त्यो आयोगका कानुन विधेयकमा परिभाषा दिएको छैन आदिवासी जनजातिको परिभाषा दिएको छैन थारूको परिभाषा दिएको छैन अब थारू कसलाई मान्ने त खवासलाई मान्ने कि चौधरीलाई मान्ने कि जथेदारलाई मान्ने कि राणा थारूलाई मान्ने कि खुनालाई मान्ने कसलाई मान्ने भन्ने परिभाषा हामीले खोजिरहेका छौँ
भनेपछि तपाईँ एकजना सुदूरपश्चिमको थारू समुदायबाट तपाईँ यहाँबाट प्रतिनिधित्व गर्नुहुन्छ
समावेश गराएर हामी एउटा सूची बनाउँछौँ
तपाईँ
हामी सूची बनाउन त्यो आयोगलाई नै दिन्छौँ त्यस किसिमको हामीले कानुन बनाउन खोजिरहेका छौँ त्यसमा सबैको पहिचान हुन्छ र संविधानमै लेखेको छ कि जति नेपालमा बोलिने भाषा सबै राष्ट्रिय भाषा हुन् र हाम्रो भाषा पनि छुट्टै भएको हुनाले हाम्रो पनि पहिचान हुन्छ अब भाषा आयोग बन्दैछ र भाषा सम्बन्धी तपाईँको संविधान संशोधन पेस भयो त्यसमा हाम्रो राणा थारूहरूको भाषा छुट्टै छ भनेर राणा थारू पनि भाषामा टिकट हुन्छ भन्ने मैले विश्वास लिएको छु।
तपाईँ कैलालीबाट हुनुहुन्छ, कञ्चनपुरबाट नेकपा एमालेका अर्का हाम्रो सांसद पनि हुनुहुन्छ, राणा समुदायकै सांसद हुनुहुन्छ, दुवैजना समानुपातिक तर्फबाट हुनुहुन्छ, धेरैको आशा अपेक्षा हुनसक्छ। अलिकति आज म चर्चा गर्न चाहन्छु, फागुन एक गते जनयुद्ध दिवस पनि रहेको छ, नेकपा एमाले जनयुद्ध सुरु गर्यो, तपाईँ एकजना न्याय सम्पादन समितिको सदस्य पनि रहेको नाताले अहिले हेर्ने हो भने तपाईँले जुन टिकापुर घटनाको वस्तुगत स्थितिको प्रतिवेदन पेश गर्नुभएको छ त्यो यथार्थ हो, धेरैको चासो थियो त्यो, जुन तपाईँहरूले प्रतिवेदनमा चाहिँ छलफल पनि गर्नुभयो, विश्लेषण पनि गर्नुभयो, तपाईँ न्याय सम्पादन समितिको सदस्यको नाताले के भन्नुहुन्छ? अहिले धेरै चाहिँ छन् घरहरू जलेका छन्, त्यहाँका जनताले अहिले पनि भनौँ न राहत पाएनन्, क्षतिपूर्ति पाएनन्, त्यहाँका जनताले चाहिँ न्याय पाएनन्, तपाईँ न्याय दिने पक्षमा हुनुहुन्छ?
अब त्यो छ भने जो नेपालको कानुन अनुसार यानि कि दोषीलाई कारवाही हुनुपर्छ भनेर हामीले भनेका छौँ, चाहे त्यो पुलिसलाई मार्ने, चाहे त्यो बच्चालाई मार्ने, चाहे त्यो घर जलाउने, चाहे त्यो पसल लुट्ने, तिनीहरूलाई कारवाही हुन्छ भनेर हामीले प्रतिवेदन पेश गरेका छौँ। त्यही अनुसार संविधान बनिसकेपछि नेपाली काङ्ग्रेसको प्रतिपक्षमा गयो र एमाले माओवादी राप्रपा लगायत यिनी सरकारमा गए, तर उनीहरूले कुनै सुनवाई गरेन। अब जति संसदमा कुरा उठाउँदा पनि उनीहरूले त्यसमा कुनै काफै नै नलिएको हुनाले अनि त्यसपछि अहिले जो नयाँ सरकार बन्यो त्यसको प्रमुख एजेन्डा नै थियो कि एउटा आयोग बनाउनुपर्छ, सत्य तथ्यको खोजी गर्नुपर्छ, सत्य तथ्य जो आएपछि मात्रै सरकारले तिनीहरूलाई त्यो आयोगले सिफारिस गरेको कुराहरू सरकारले गर्नुपर्छ भन्ने त्यो यसअनुसार अहिले
त्यसो भए प्यारेलाल राणाजी
भएको छानबिन घण्टाको लागि आयोग बनेको छ र टिकापुरमा एउटा अन्तर्क्रिया पनि गर्यो अस्ति 24 गते।
भनेपछि प्यारेलाल राणाजी अहिले हेर्ने हो भने कैलाली कञ्चनपुरमा थारू पहाडी बिचको सामाजिक सद्भावको अवस्था कस्तो पाउनु भएको छ? यहाँ चाहिँ न्याय सम्पादन समितिको सदस्य र बेला बखतमा तपाईँ टिकापुर पनि जानुभएको छ, तपाईँले त्यहाँ चाहिँ भनौँ न बेला बखतमा कार्यक्रममा चाहिँ उद्घाटनदेखि लिएर अन्य कार्यक्रममा सहभागी भइरहँदा कैलाली कञ्चनपुरमा चाहिँ स्पेसली कैलालीमा जुन एउटा सामाजिक सद्भाव खलबलिने किसिमको एउटा भनौँ न मानसिक रूपमा चाहिँ केही अहिले पनि त्यो देखिन्छ, यहाँले के देख्नुभयो पछिल्लो समय तपाईँ कैलालीमा चाहिँ जुन किसिमले वस्तुगत रूपमा चाहिँ भनौँ स्थलगत रूपमा चाहिँ अध्ययन पनि गर्दै हुनुहुन्छ, घुमि पनि रहनु भएको छ, सामाजिक सद्भावको अवस्था कस्तो पाउनुभयो प्यारेलाल राणाजी? अन्त्यमा
सामाजिक सद्भावको अवस्था एकदम राम्रो छ, त्यसमा सबैले बुझिराखेका छन् आफ्नो हक अधिकारको चाहिँ जसले पनि माग गर्छ, तर कानुनभित्र रहेर मात्रै आन्दोलन गर्न पाउनुपर्छ, कानुनभित्र रहेर मात्रै नारा जुलुस गर्न पाउनुपर्छ, पर्का पम्पलेटिङ गर्न पाउनुपर्छ, आफ्नो कुरा राख्न पाउनुपर्छ भन्ने त्यो सबैमा ज्ञान भएको हुनाले त्यस्तो चाहिँ बुझाइ भएको हुनाले सामाजिक सद्भाव एकदम राम्रै छ। कुनै यस्तो उग्र छन् जसले सामाजिक सद्भाव खलबल्याउन चाहन्छ तिनीहरूलाई दुवै समुदायले थारू समुदाय र पहाडी समुदायले पनि चिनेका छन् र उनीहरू पनि अब कोही लुकेर बसेका छन्, कोही चाहिँ सजायका भोगी भइरहेका छन्, त्यस्तो कुरालाई दुवै समुदायले चिनिरहेको छ र दोषीले यानि कि सजाय पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो।
थ्याङ्क यू सो मच, आफ्नो समय दिनुभयो, आभार व्यक्त गर्न चाहन्छु प्यारेलाल राणाजी यहाँप्रति। थ्याङ्क यू सो मच, यतिखेर हामीसँग प्रत्यक्ष कुराकानीमा हुनुहुन्थ्यो नेपाली काङ्ग्रेसका सांसद केन्द्रीय सदस्य हुनुहुन्थ्यो नेपाली काङ्ग्रेसका प्यारेलाल राणा, थारू समुदायको अत्यन्तै प्रभावशाली नेता हुनुहुन्थ्यो हामीसँग चर्चा परिचर्चा र बहसमा। आजको तातो बहसको निर्धारित समय सकियो, प्राविधिक रूपमा सहयोग गर्ने आरडी राणालाई आभार व्यक्त गर्दै आजलाई कार्यक्रमबाट म नवराज धानुक पनि भोलिसम्मका लागि अर्थात् भोलि स्पेसल भ्यालेन्टाइन डे रहेको छ र हामी कलाकारलाई स्टुडियोमा ल्याएर भ्यालेन्टाइन डे अर्थात् रमाइला गीतहरू हामी सम्भवतः भोलिको दिनमा मिठा प्रेम गीतहरू हामी सुनाउने प्रयास गर्नेछौँ। आजलाई कार्यक्रमबाट म नवराज धानुक पनि बिदा माग्छु, हवस् नमस्कार।